नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी शारदा शर्माको उपन्यास तापको वाचन लिएर आइपुगेका छौं। ताप उपन्यास विक्रम सम्वत 2069 लागि पद्मश्री साहित्य सम्मान पाएको पुस्तक हो। शारदा शर्माको ताप उपन्यासको चौथो श्रृंखलामा गएको साता हामीले भिक्षुहरू बीच पुस्तकी नायिकाको निकै चर्काचर्की भएको सुनेका छौं। सुजाताले अब अगाडि के गर्छिन् सुन्छौं। शारदा शर्माको उपन्यास तापको पाँचौं श्रृंखला पृष्ठ 93 अनि सुदर्शन भिक्षुमा प्रति किन यति कठोर भएका होलान् सुत्ने बखत मैले सोधेँ। अनि सुलक्षणा त्यतिखेर बौद्ध आउनुभएको थियो, यहाँ आउँदा मेरै कोठामा सुत्नुहुन्थ्यो। अनि निकै बेरपछि बोल्नुभयो, सुदर्शन मेरा परिचित हुन् सुजाता, भक्तपुरकै नेवार परिवारका युवक हुन्। भिक्षुहरूलाई प्राप्त हुने छात्रवृत्ति पाएर उनी सानैमा श्रीलङ्का गए। उनको परिवार निकै गरिबीमा गुज्रिरहेको थियो। श्रीलङ्का पुगेपछि श्रमणेर बनेर उनले कोलम्बोको एउटा बिहारमा बौद्ध शिक्षा पढे। श्रीलङ्काकै बौद्ध विश्वविद्यालयबाट थेरवादी बौद्ध परम्परा विषयमा राजकीय पाण्डित्य हासिल गरेका छन् सुदर्शनले। यो पीएचडी सरकै पदवी हो। उनी तीक्ष्ण बुद्धिका छन्। नेपाल फर्केपछि स्वयम्भूमा श्रीलङ्काले बनाइदिएको थेरवादीहरूको बिहारमा बस्न थाले। उनी मिलतः थेरवादी सम्प्रदायका हुन्। मेरा दाई पनि त्यही बिहारमा मास्तवीर हुनुहुन्छ। निकै बुढो भइसक्नु भएको छ उहाँ। भिक्षु सुदर्शन स्थवीर हुने बित्तिकै उनीभन्दा माथि हुने गरेर एउटा कनिष्ठ भिक्षु श्रीलङ्काबाट आएछन्। त्यो काम मेरा दाईको सिफारिसमा भएको भन्ठानेर उनी दाईसँग मात्रै होइन मसँग पनि साह्रै रिसाएका छन्। उनी साह्रै सानो मनका छन्। वास्तवमा उनलाई श्रीलङ्का पढ्न सिफारिस गरेर पठाउने मेरो दाई नै हुनुहुन्थ्यो। क्रोधले गर्दा यतिखेर उनको विवेक मूर्छित छ। त्यसैले उनले दाईमाथि गलत शङ्का गरे। त्यो श्रीलङ्काले स्थवीरसँग पनि झगडा गरेर उनले त्यो बिहार मात्र होइन थेरवादी सम्प्रदाय नै छोडे। अनि भन्दै जानुभयो, त्यसपछि उनी यहाँ आए। थेरवाद बुद्ध ज्ञानको समृद्ध र मौलिक आँगो हो। त्यसलाई तिब्बती बौद्ध परम्पराका महायानीहरूले पनि पढ्नुपर्छ भनिरहने छोडेन रिन्पोछेले सुदर्शनको प्रवेशलाई महत्त्व दिनुभयो। सुदर्शनलाई मान गरेर दीक्षामा उनको नाम पनि परिवर्तन गरिदिनु भएन। विद्यालयको प्राचार्यको जिम्मेवारी समेत दिनुभयो उनलाई। छोडेन रिन्पोछेको उत्तराधिकारी हुने आकाङ्क्षा निर्मित हुँदै गएकोले आफूभन्दा प्रतिभाशाली अर्को कोही मान्छे गुरुको नजिक देख्दा सुदर्शनलाई चुनौती अनुभव हुन्छ। म चुनौती भए होला र भिक्षु सुदर्शनका निम्ति, त्यसमाथि म त झन् स्वास्ने मान्छे सोचिरहेथेँ म। तर तिमी पटक्कै चिन्तित नहौ सुजाता, छोडेन गुरु मान्छेका गुणको पहिचान गर्नुहुन्छ। उहाँ उदार हुनुहुन्छ, उहाँभित्र धर्म छ र त्यत्तिकै बलियो अठोट पनि छ। आफ्नो विवेकले खाएको काम गर्न उहाँ कसैसँग डराउनुहुन्न। नागार्जुन फर्कन लाग्दा गुरुदेव छोडेनले अनि सुलक्षणालाई भन्नुभएछ, सुजाता बुद्ध धर्मसङ्घकी बहुमूल्य रत्न हो। उसँग निकै माथि जान सक्ने क्षमता छ। वर्ष दिनको निम्ति तयार पारेको पाठ्यक्रम 6 महिनामै सकिए। ऊ अबदेखि केही वर्ष मसँग यहीँ बस्छे, म पढाउँछु उसलाई। अहिले नै पनि ऊ यहाँका कुनै गुरुभन्दा कमजोर छैन। गुरुले यसो पनि भन्नुभएको थियो अरे। त्योभन्दा पनि मुख्य कुरा त म उसभित्र अध्यात्मको आगो बलिरहेको देख्दैछु। उसमा तथागतप्रति अथाह प्रेम छ। केही समयपछि म आफैले उसलाई गुम्बामा उपयुक्त हैसियत दिनेछु। त्यो क्षण सपना थियो कि विपना मलाई केही होस् थिएन सुजाता। संसारमै बिरलै काम गर्न लाग्दै हुनुहुन्थ्यो छोडिन रिम्पोछे। मैले मनमनै कामना गरेकी थिएँ उहाँलाई भगवान्ले यो कुशल काम सम्पन्न गर्न पूरा साथ दिउन्। अनि सुलक्षणाका आँखामा त्यस दिन मैले आफूलाई हेरेकी थिएँ। मेरी छोरीमाथि कसैको आँखा नलागोस् भगवान्, यसको रक्षा गर्नुहोला। उहाँ भावविह्वल हुनुभएको थियो। मलाई लागेको थियो उहाँ मेरी पूर्वजन्मकी माता हुनुहुन्छ होला।
गुलाबी चुनरिया रे मोहे
ड्रेसिङ टेबलमाथि म मेकअप र लुगा निहाल्दै थिएँ। ममा ओर्ली बक्स्यो भर्याङबाट, माको रवाफिलो पदचाप म टाढैबाट चिन्छु। सुजाता, के लुगा लगाएकी हो? अलिक ग्रेसफुल भएर हिँड्नुपर्छ, हाम्रो परिवारकी छोरी। यस बेला राति कता कोसँग? टोकाबाट मलाई हेरेर सधैँ चाहिँ आफ्नो बेखुसी जनाइ बक्स्यो। मेरो मन यत्तिकै अप्रसन्न भयो। मुमा, मैले कहिले हजुरको लुगामा वा हजुरका साथीहरूको बारेमा कमेन्ट गरेका छु? आज फ्राइडे, यही एक दिन हो मैले साथीहरूसँग बसेर रमाइलो गर्ने। मेरा उमेरका साथी सबै यस्तै लुगा लगाउँछन्, राति पार्टीहरूमा जान्छन्, ड्रिङ्क गर्छन्, डान्स गर्छन्, कसैका बाबुआमाले केही भन्दैनन्, हजुर मात्रै हो बेकारको कुरा गर्ने। अलि उत्तेजित पनि भएकी थिएँ। अबदेखि मलाई केही नभने बक्सोस्, राति अबेला आएँ भने पनि मलाई खोज्नु पर्दैन, मसँग साँचो छ, आफै खोल्छु ढोका, सबैजना सुते हुन्छ, कसैलाई मेरो चिन्ता लिन आवश्यक छैन। मेरो जिन्दगी मेरो स्वतन्त्रताको कुरा, म आफूले चाहेअनुसार बिताउँछु। 23 वर्ष पुगेँ म, बच्ची होइन, कसैमाथि निर्भर पनि छैन। पछिल्ला वाक्यहरू निकै जोडले भने मैले। आगो जस्ता आँखाले हेरी बक्स्यो मुमाले। मुख सम्हालेर बोल, म तेरी आमा हुँ, 23 वर्षकी एजुकेटेड इन्डिपेन्डेन्ट केटीको जस्तो बिहे पनि गर, कमसेकम कहाँ जाने कोसँग जाने भनेर थाहा हुनुपर्छ मलाई। घरको पनि एउटा अनुशासन हुन्छ, सबैले मान्नुपर्छ। कालबेला यस्तो छ, यस बेला राति हिँड्नु छ, केही भयो भने मैले तँलाई कहाँ खोज्ने? केही हुँदैन, कसैलाई केही भएको छैन, मैले भने। अझ मैले त हजुरलाई सधैँ फोन गरेकी छु, मेरा साथीहरू त त्यो पनि गर्दैनन्। हजुर अबदेखि मसँग बोल्दैन बोल्नु, छोरो भएको भए सोधिबक्सिन्थ्यो। हजुरले भाषण गर्ने समानताका कुरा सबै नक्कली हुन्, हजुरले लेख्ने कुरामा पनि इमान्दारी छैन, द्वैत व्यक्तित्व छ हजुरको, ढोङ्गी हुनुहुन्छ। म पनि बेसरी गराएँ। टोका बाहिर मोटरसाइकलको हर्न बजिरहेको थियो, पुसको महिना, बाहिर निकै जाडो थियो। मफलर बेरेँ, बाहिरबाट एउटा ओभरकोट गमलङ्ग लगाएर रिसाउँदै निस्केँ। टोकाको खापा बजारियो बेसरी, बाहिरको गेट खोल्दा देखेँ मुक्ति आइसकेको रहेछ। म पछाडि सिटमा बसिसकेपछि सोध्यो, के भयो? के हुनु, रुटिन कुरा। मुमालाई राति म केटाहरूसँग हिँडेको मन पर्दैन, डिग्निफाइड फ्यामिली रे हामी, समाजमा अरूले के भन्लान् रे, मलाई सधैँ अरूकै आँखाले हेरिबक्सिन्छ उहाँ। मेरो जिन्दगी जसरी बिताउँ के मतलब अरूलाई? हामी डिस्को छिर्दा चारैतिरका स्पिकरहरूबाट कल हो ना हो फिल्मका प्रीति जिन्टा नाचेको गीत बजिरहेको थियो, इट्स द टाइम टु डिस्को। सिलिङका अनेक कोणबाट झरेका चलायमान रङ्गीचङ्गी फ्ल्यास लाइटहरूको प्रकाशमा डान्स फ्लोर मादक देखिरहेथ्यो। छोटा फेसनेबल वस्त्रमा नाचिरहेका युवती र मस्त युवकहरूको होहल्ला ताल र गतिले पुरै हल चलायमान देखिन्थ्यो। भिड थियो जताततै, भेट भएका साथीहरूसँग हाई हेलो र हग गर्दै डान्स बारको काउन्टरमा राखेको अग्लो घुम्ने स्टुलमा बसे म। सङ्गीतको तालमा मेरा हात आफ्ना तिग्राहरूमाथि स्वतस्फूर्त चलिरहे। हिन्दी बजाएर वेस्टर्न लगाउनुहोस् न राजु दाई, एकछिनपछि डिजेलाई कराए। रिङमा मस्त नाचिरहेका साथीहरूलाई हेरिरहेकी थिएँ म, आज नाच्न मन लागेन। करिब आधा घन्टा बसेर हेरिरहेपछि सोचेँ अब फर्कनु पर्ला, म बेकारको चिन्ता गरिबक्सिन्छ। उहाँलाई थाहा छैन अचेल नियम निकै कडा छ यहाँ, क्लोज सर्किट क्यामेरा लगाएपछि निकै व्यवस्थित भएको छ। रिङभित्र बसेर ड्रिङ्क र स्मोक गर्न पनि पाइन्न, पहिला त बदमास केटाहरूले माथेको न्यु पारेर जबरजस्ती पनि गर्न खोज्थे। मान्छेले आफ्नो खुसीमा गर्ने कुराहरूलाई त कसले पो सेक्न सक्छ र, आ आफ्नो चोइस, त्यसका निम्ति डिस्को नै हेरिरहनु पर्दैन, स्पष्ट थिएँ म आफ्नो सोचाइमा। तर यो कुरा मुमालाई कसले सम्झाइदिने? मोबाइलमा फोन आयो, मुमाको रहेछ, उठाउन मन लागेन, उपदेश दिने त होला। मेसेजको साउन्ड आयो, फेरि उहाँकै थियो, ढिलो भइसक्यो छिटो आउनु, यतै कतै बम पड्क्यो रे। साढे 11 भएको थियो, झनक्करी सुठ्यो, कति पछि लागिबक्सन छ मेरो। आइएम नट अ बेबी मुमा, फोन भाइब्रेसनमा राखेर म त्यहाँ त्यसपछि पनि एक घन्टा बसेँ। फ्लोरमा पागल झैँ नाचिरहेको थियो आमोद, देखेछ दगुर्दै आएर हात समातेर तान्न थाल्यो। रक्सी निकै खाए जस्तो छ, खुट्टा टेकिरहेको थिएन। सुजाता नाच्न आऊ न, मलाई मन छैन, तिमी जाऊ। हात ताने मैले, देखेँ जाँदा जाँदै उसले मुक्तिलाई तीखा आँखाले हेऱ्यो। डलिरी बढी नै लगाइछ। ज्याकको हातमा झुन्डिएर लतारिँदै रिङबाट बाहिर निस्किए। ऊ ठुल्ठुलो स्वरले रोइरहेकी थिए। उसलाई वास्तै नगरी मुखमा राखेको सिगरेट लाइटरले सल्कायो ज्याकले। मुखबाट निस्केका धुवाका गोला चक्का पातलिँदै माथितिर गए। सोचे यिनीहरूले सिगरेटमा चरेस पनि भर्छन् क्यारे। धुवाँ एक तमासको मादक गन्ध बोकेर कोठाभित्र उडिरहेथ्यो। म ड्रिङ्क गर्दिनँ, फ्रेस जुस मात्रै देऊ ल मलाई। किस्ती बोकेर आउने वेटर नयाँ रहेछ, चिनिनँ। नपत्याएर हेऱ्यो मलाई र मुक्तितिर ट्रे लग्यो। मुक्तिलाई हेरिरहेँ। अर्को स्टुलमा बसेर अलमल्ल परिरहेको छ। सम्भवतः पहिलोपटक आएको होला यस्तो ठाउँमा, मलाई नाइँ भन्न सकेन। उसका लुगा पनि एकदम सामान्य छन्। मनमनै हाँसे, पाखे केटो माओवादी फस्यो आज। मुक्ति तिमी ड्रिङ्क चाहिँ नगर नि, बाटोमा पुलिसले मुख सुन्छ, रातभरि फेरि छिँडीको बास होला। म कहिले रक्सी खान्न भन्दै उसले कोकको गिलास समात्यो। तिमी सधैँ आउँछौ यहाँ, मन नपरे जस्तो गरी सोध्यो। मुमाको जस्तो कुरा नगर, मैले हकारेँ। के गर्छौ यस्तै बानी लाग्यो, कहिलेकाहीँ फ्रेस हुन आउने त हो। हामी विदेशमा बसेर पढेका खास गरी केटीहरूलाई नेपाल फर्केर बाँच्न निकै गाह्रो छ। नातागोता इष्टमित्रमा आफ्नो उमेरका साथी छैनन्, प्राय सबै बाहिर छन्। जो छन् उनीहरूसँग सोचाइ मिल्दैन। महिनाको 15 दिन विदेशका सेमिनार अटेन्ड गर्ने बेलायतमै बसेर पढेकी मेरी जेन्डर स्पेसलिस्ट आमालाई नै लाग्छ, छोरीले छाडाबाट हिँडे गतिलो घर पाउँदैनन्। आफूले भनेको ठाउँमा बिहे गरोस्, असल आज्ञाकारी बुहारी भएर बसोस् भन्नुहुन्छ। मलाई चाहिँ सक्दिनँ जस्तो लाग्छ। म मेरो स्वतन्त्रता गुमाउन डराउँछु मुक्ति, यही कुरामा घरमा सधैँ रडाको हुन्छ। जस्तो गरेर रित्त आँखाले हेरिरह्यो मुक्तिले मलाई। तिमीलाई लाग्यो होला यो बुर्जुवा केटी के कुरा गर्छे, होइन मुक्ति, मलाई तिम्रो यही लाटोपना सबैभन्दा मनपर्छ। हिँड अब घर जाउँ, म हाँसेँ। हामीले प्लाटिनम छोड्दा त्यहाँ बल्ल रङ जम्न लागेको थियो, म्युजिक फेरिएको थियो, ठिटाठिटीहरूमा ड्रिङ्कले करामत देखाउन थालेको थियो, म्युजिकको भोल्युम बढेको थियो र नाचमा झन्झन तीव्रता आउँदै थियो। सबै मस्त थिए, कसैलाई कसैको मतलब थिएन। बाहिर निकै चिसो स्याट चल्दै रहेछ। मफलर तानेर टाउको छोपे, मासतिर हेरेँ, छ्याङ्ग थियो आकाश, कता कति तारा देखिन्थे। पार्किङतिर गयौँ, म ओरै कुरिरहेँ। मुक्ति मोटरसाइकल लिएर आयो। लाजिमपाट आइपुग्दा बाटामा केही विशेष चहल पहल देखियो। वाकीटकी बोकेका सिपाहीहरू बाक्लै थिए, यताउति गरिरहेथे। चम्किला रोड डिभाइडरहरूले बाटो साँघुरो बनाइएका थिए। हाम्रो मोटरसाइकल रोकियो। हामीभन्दा अगाडि पछाडिका कार र मोटरसाइकलहरू रोकेर सिपाहीहरू सोधपुछ गरिरहेथे। एकछिन पर्खने, कर्कश्वर बोल्यो एउटा सिपाही मुक्तिसँग। यस्तै 25-30 वर्षका केटाकेटी मोटरसाइकलमा कालो ज्याकेट र ओभरकोट, हो साप ओभर साप, वाकीटकीमा कुरा गर्दै थियो। ऊ हामीलाई बिचबिचमा बडो तीक्ष्ण आँखाले हेर्थ्यो। मैले सोधेँ, के भयो दाइ यहाँ? बम पड्केर सडकमा हिँडिरहेको एउटा मान्छे मर्यो। मेरो मन चस्स भयो, मुमाको मेसेज त आएको थियो नि। तपाईँहरूसँग केही सोधपुछ गर्नु छ, एकछिन हामीसँग आउनुहोस्, मोटरसाइकल हामी ल्याइदिन्छौँ, साँचो माग्यो उसले। हामी भर्खर पार्टीबाट आउँदैछौँ दाइ, केही थाहा छैन हामीलाई, छोडिदिनुहोस् न प्लिज। सकेसम्म नरम हुन खोज्दै मैले हात जोडेँ। उसको अनुहार झन कठोर देखियो। मुक्तितिर सङ्केत गरेर सोधे मलाई, ऊ को हो तपाईँको साथी? उसको अनुहारमा भद्दा व्यङ्ग्य देखेर मुक्ति डराएको हुनुपर्छ। चुपचाप मोटरसाइकलको साँचो दियो। मेरो मुटुको धड्कन तेज भयो। त्यहीँ छेउमा उनीहरूको जीप रहेछ। एक किसिमले हामीलाई जबरजस्ती नै जीपभित्र उलेर ढोका लगाएपछि हाम्रो आँखामा पट्टी बाँध्न खोजे उनीहरूले। म झस्केँ। यो के गर्दै हुनुहुन्छ तपाईँ? एकछिन कुरा गर्ने भनेर पो आएको हामी, बोल्ने होइन, नखरा पार्छेशाली आतंककारी। म छाँगाबाट खसे जस्ती भएँ। जिल्लातिर केही भागमा सङ्कटकाल घोषणा गरेर आर्मी परिचालन गरिएको मलाई थाहा थियो। मेरो आँखामा पट्टी यसरी कसियो मानौ आँखाभन्दा माथि र तलको भाग छुट्टिँदैछ। बडो निर्ममताले दुवै हात तानेर पछाडि लगेर कसेर बाँधिदिए। मुक्तिको हालत भनी मैले थाहा पाइनँ। उसले कुनै प्रतिरोध गरेको पनि सुनिएन। यतिखेर मेरो झोलामा मोबाइल बज्न थाल्यो, मुमाको होला। मनमा आशाको एउटा झिनो लहर स्वतःफुर्त उठ्यो र तत्कालै बिरायो। मैले छड्के गरी भिरिरहेको पार्टी ब्याग जबरजस्ती फुकालेर निकाल्दा फलामका जस्ता हात बडो भद्दा किसिमले मेरा स्तनमा मडारिए एकछिन। मैले कराएर प्रतिवाद गरेँ। आँखाबाट तरक्क आँसु चुहियो। कस्तो बाध्यता, उसले ब्यागबाट मोबाइल झिकेर स्विच अफ गरेको हुनुपर्छ। त्यसपछि फोन बज्न छोड्यो। म दिशाको ज्ञानमा एकदमै कमजोर छु। काठमाडौँकै कतिपय गल्लीहरूमा लगेर छोडिदियो भने पनि देउसै हराउँछु। आतंकित मनस्थितिमा आँखामा पट्टी कसेको अवस्थामा त्यतिखेर हामी चढेको जीप कता कताबाट कहाँ पुगेर अडियो मलाई पटक्क भ्याउ भएन। उनीको कालो ओभरकोट मुनि छोटो गाढा रातो रङको फ्यान्सी सिल्क टप र स्ट्रेचेबल जिनको कालो प्यान्ट मात्र लगाएकी थिएँ मैले। छालाको हाई हिल बुट थियो। गाडीबाट ओह्राल्दा त्यहीँ फुकाल्न लगायो। न्यानो लामो मफलर घाँटीमा थियो। किन ल्याएको हामीलाई यहाँ? मैले डराइ डराइ सोधेँ। पूजा गर्न। आज नछोड्ने बुझेपछि म झन् त्रस्त भएकी थिएँ। मसँग शुद्ध लगाउने लुगा छैन, मगाउनुपर्छ। मोटरबाट ओर्लिँदै गर्दा भने पार्टीमा केही खाएकी पनि थिइनँ, भोक लागिरहेको थियो। मैया साहबलाई सबै यहीँ बन्दोबस्त हुन्छ। सिपाहीको कर्कश स्वरमा व्यङ्ग्य थियो। पट्टी खोलिदिएर ढोकाभित्रबाट ठेलिदिएपछि म भुइँमा पछारिएँ। भित्र बसेका सबैका आँखामा माथि गढिए। चारैतिर हेरेँ, यस्तोमा पनि मान्छे बस्छन्। भित्रको दृश्यले चकित र भयभीत दुवै भएकी थिएँ। म दुरो बत्तीमा बढीमाको हल डुस्सीले सिनोझैँ ठसटसी गनाइरहेथ्यो। भुइँमा केही सुकुल र थोत्रा कार्पेटका टुक्राहरू थिए। त्यसैमा कोचिएर अटाई नअटाई अनेक उमेरका स्वास्नी मान्छे बसिरहेथे। कोही खुम्चिएर सुतिरहेथे, पीडाले कराइरहेका थिए। कोही भुइँ र भित्तामा यत्रतत्र रगतका टाटा देखिन्थे। भित्रका प्राय मान्छेको रूप विभत्स थियो। केहीका आँखामा पट्टी बाँधिएको थियो। मलाई लाग्यो त्यहाँ भएका सबैभन्दा फरक थिए म सबै किसिमले। अभाग थिएँ, हात पछाडि बाँधिएका थिए। मुक्तिलाई कता लाग्यो होलान् कुन्नी, उठ्न खोजे सकिनँ। एउटी केटीले उभिन मद्दत गरी। वरिपरिको वातावरण देखेर लागेको भोक समाप्त भएको थियो, पिसाबले च्यापेको थियो। छेउका महिलाहरूलाई सोधी टोयलेट कता छ? कोही बोलेन। ढोकातिर हेरे सबैले। ढोकासम्म पुगेर शरीरले धक्का दिए, कराए, कसैले खोलिदिएन। निकै बेर कराएपछि ढोका खोल्यो। एउटा सिपाहीले र खाउँला चाहिँ गर्यो। तेरो घर हो रन्डी यो, जतिखेर भन्यो उतिखेर हुने? फलाम जस्ता हातले दुख्ने गरी पाखुरामा समातेर एक किसिमले घिसार्दै निकै पर लगेपछि हत्कडी खोलिदियो एकछिन। निकै लामो लाइन थियो। लाइनमा उभिरहेका मान्छेको रूप झन् भयावह थियो। मलाई हतार थियो। रोक्दा रोक्दै पेन्टी भिज्यो अलिकति। लामो टहरो जस्तोमा जम्मा चारवटा टिनका ढोका देखिन्थे। बाहिरीबाट उग्र गनाइरहेको थियो। पालो आएपछि एउटामा बसेँ। यति फोहोर थियो के भन्ने, बान्ताउला जस्तो भयो। खुट्टामा चप्पल थिएन, पानी थिएन, तैपनि काम सकेर फर्केँ। फेरि हत्कडी लाग्यो पहिले जस्तै। मोजा भिजेका थिए, पिसाबले हुनुपर्छ। सेकसेक लागिरह्यो। भित्तामा अडेस लागेर वरिपरिको दृश्य हेरेर अचम्बित भएर सुकुलमाथि टुक्रुक्क बसिरहेँ। रातभरि लागिरह्यो। खुला आँखाले सायद नर्कको सपना देखिरहेकी छु। श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन शारदा शर्माको उपन्यास तापको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी शारदा शर्माको उपन्यास तापको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। आँखामा पट्टी कसिदिएर मलाई एउटा सिपाहीले समातेर हलबाट निकाल्यो। जाडोले थरथर काम्दै थिए। उसको हात कडा भए पनि मलाई जतनले डोराइरहेको थियो। बाटोमा कामुक स्वरमा कसैले टिप्पणी गर्यो, हिरोइन रहेछ हिरोइन, क्या च्वाक। अर्कोले बिस्तारै भन्यो, यस्तालाई ठेल्न पाए पो। मैले कुरो बुझिनँ, सोचेँ यी यहीँका सिपाही हुनुपर्छ, सिपाहीलाई स्वास्नी मान्छेमा अतिरिक्त रुचि हुने गर्छ, त्यसमाथि यी ब्यारेकका सिपाही। 2-3 मिनट हिँडेपछि उसले मलाई सम्भवतः एउटा पालभित्र छिरायो, चिसो प्लास्टिकको मेचमा बसाल्यो। यो आर्मी क्याम्प हो बहिनी, भैरवगण्ड, हवलदार साहब आउँदै हुनुहुन्छ, बयान लिन, बिस्तारै बोल्नुहोला, न त धेरै दुःख दिन्छन्। अहिले म गएँ, उसले साउती मारेको थियो। मलाई पट्टी खोलेर त्यो सिपाहीको अनुहार हेर्न मन लागेको थियो फेरि। ए नखरमाउली, कहिलेदेखि चिनेको होस् तैँले मुक्तिलाई, बयान लिने हवलदार ममाथि एकैचोटि यसरी बर्सियो, मानव सग्लै निल्नेछ। म भित्रैदेखि थर्र काँपेँ, तैपनि नडराए जस्तो देखाउँदै भने, मुक्ति मेरो कलेजको साथी हो, उसको घर चितवन हो, काठमाडौँमा डेरा गरी बस्थ्यो, पार्ट टाइम काम गरेर दुःख गरेर पढेको थियो। उसले कलेजमा हुँदा मसँग खास हिमछिम थिएन, धेरै वर्षपछि हालसालै भेटेकी हुँ उसलाई, त्यो पनि अफिसको कामको सिलसिलामा। मलाई उसको बारेमा खासै केही थाहा छैन। म मानवाधिकारवादी संस्थामा काम गर्छु भन्ने थाहा पाएपछि ऊ झन् उग्र भएको थियो। ए त्यसो पो, तेरो नाटो माओवादी हो भन्ने पनि थाहा छैन? तेरा मानवाधिकारवादीहरूलाई सैनिक र प्रहरीको पनि मानवाधिकार हुन्छ भन्ने थाहा छ कि छैन? तेरो नाठोले हाम्रा साथीलाई मारेको पनि तँलाई थाहा छैन कि? त किन गएकी थिइस् त्यसको कोठामा? उसको प्रश्नले छक्क परे। म मुक्तिको कोठामा गएको कसरी थाहा पाए? उसले रिसले टाउको झनन्न भयो। सभ्य तरिकाले बोल्नुहोस्, ऊ मेरो साथी हो, मेरो कार सर्भिसिङमा दिएको थियो, त्यसैले मैले उसलाई आज मलाई पार्टीमा लगिदेऊ भनेर अनुरोध गरेकी थिएँ। उसलाई मैले ल्याएकी हुँ, प्राय शुक्रबार साथीहरूसँग बसेर रमाइलो गर्छौँ हामी, यसमा तपाईँलाई किन टाउको दुखाए? कारको फुर्ती दिन्छस्? राति राति होटेलमा गएर कस्तो रमाइलो गरिस्? मुक्तिलाई मात्र किन, हामीलाई पनि गराएन रमाइलो। मुख सम्हालेर बोल। क्रोधले काँप्दै म जुरुक्क उठेँ। चितोर्न मन लागेको थियो त्यो हलदारको मुख। हात पछाडि बाँधिएका थिए, थरर काँपिरहेकी थिएँ। थाहा छैन कसरी निस्केको थियो यो असभ्य अभिव्यक्ति मेरो मुखबाट। आफैलाई छक्क लागिरहेको थियो। केही सोच्न नपाउँदै मेरा दुवै गालामा फलामका जस्ता हातले फटाफट एकपछि अर्को थप्पड आनिए। मैले तारा देखेँ चारैतिर, फन पनि रिङ्गट लाग्यो, सिङ्गे शरीर झन्झन आयो, झन्डै लडेकी थिएँ, सम्हालिए। बौलाए जस्तो भएको थियो हवलदार, ठुलो ठुलो स्वरले चिच्च्यायो, यहाँ तेरो हैकम चल्दैन, हेर्लिस अब के हुन्छ, यसलाई यसरी हुँदैन साहब, जिरे खोर्सानी जस्तै रहेछ। छेउको सिपाही बोल्यो, लैजा यसलाई अहिले, सोझो तरिकाले घिउन आए हामीले बाङ्गो तरिका पनि जाने छ, म फेरि आउँछु। आज बिहान बयान लिन मलाई फेरि त्यही पालमा लगे जस्तो लाग्यो। मबाट नयाँ कुरा केही निकाल्न नसकेपछि भुइँमा लडाएर कोर्राले हाने, त्यही हवलदार आएको थियो। शरीर रक्ताम्य भएको हुँदो चिच्चाइरहेथेँ म, असह्य हुने गरी दुखिरहेको थियो। चल हल गर्न नसक्ने अर्धबेहोसीमै घिसार्दै मलाई यहीँ ल्याएर छोडिदियो। फेरि रुने ताकत पनि थिएन, यति साह्रो पिटाई पहिलोचोटि खाएकी थिएँ। आफूले जति नै पीडा भोगे पनि अर्काको पीडामा आज जति नरमाइलो भने मलाई कहिले लागेन। यहीँ हामी सबैका अघिल्तिर मायालाई सिपाहीहरूले भक्कुर्दा त्यस केटीले गरेको आर्तनादले मेरो मुटु हल्लेको छ। मुस्किलले 17-18 वर्षकी थियो अरे माया। भुइँमा लछार पछार पारेर लट्ठी र बुटले उसको शरीरमाथि सिपाहीहरू निर्ममतापूर्वक बर्सिए। बारम्बार सिपाहीहरूका सम्मुख रुँदै दयाको भिख मागिरहे उसले। मलाई मारे पनि मेरो कोखको बच्चालाई नमार्नुहोस् दाई, मेरो गर्व छ, जनी गर्नुहोस्। मैले माओवादी छोडिसकेँ, मलाई साथीहरूको बारेमा केही थाहा छैन। सिपाहीहरूले सके एमराजै हुँदा हुन्, मुटु नभएका क्रूर, एउटाले भन्दै थियो ठोक ठोक रण्डीलाई, माओवादीको छाउरोलाई झराल, तर्साउन होला। हलभित्रका हामी सबैको आँखाको पट्टी खोलिदिएका थिए र यो हेरिन सक्नु दृश्यका दर्शक भएका थियौँ। सोच्दै थिएँ। स्वास्नी मान्छेमाथि त यति क्रूर सिपाहीहरूले पुरुष बन्दीहरूलाई झन् के गर्दा होलान्। हठात् मुक्तिको सम्झना भएको थियो। माया रगतमा लतपथ भई मुखबाट फिज निकालेर निश्चेष्ट भई अन्तमा होस् नहराउन्जेल ऊ अस्पष्ट स्वरमा भन्दै थिए, मेरो बच्चालाई नमार। सिपाहीहरूले उसलाई घिसार्दै बाहिर लगे। जाँदा जाँदै एउटाले भन्यो, तिमीहरूको पनि यस्तै गति गर्छौ रण्डीहरू, होस् गर। म स्तब्ध भएर हेरिरहेँ। यस्तो दृश्य जीवनमै देखेकी थिएन। यस्ता अशिष्ट दुर्वचन पनि पहिलोपल्ट यहीँभित्र आएर सुनेकी हुँ। मान्छे मान्छेमाथि यति पाशव्य किसिमले प्रस्तुत हुन सक्छ भन्ने मेरो कल्पनामै थिएन। मैले नियतिमा कहिल्यै विश्वास गरिनँ। मायालाई घिसार्दै सिपाहीहरू बाहिर निस्केपछि यतिखेर चिसो कालकोठरीभित्र पछाडि कसिएका हात र पिटाईले थिल्थिलो भएको शरीर लिएर काँप्दै थोत्रो मण्डीमाथि लडिरहँदा लागेको छ। नियति भन्ने कुरा हुन्छ र त्यो अत्यन्त निष्ठुर हुन्छ। पालेसँग छलिएर सुस्केरामा मायाले मलाई आफ्नो कथा सुनाएकी थिए। दाङकी दलित परिवारकी केटी थियो, कोराईको उत्तरी बेगकी, तीन बहिनी छोरी मध्येकी जेठी रहेछ। नौ कक्षा पढ्दै थिए रे। माओवादीहरू बारम्बार स्कुलमा आएर भाषण गर्थे रे। यो मुलुकको राज्य सत्ताले सदियौँदेखि तपाईँहरू जस्ता यहाँका जनजाति र दलितमाथि घोर अत्याचार गरेको छ। यहाँका वास्तविक जनता तपाईँहरू नै हो, तर तपाईँमाथि शासन गर्नेहरू नै छन्। तिनको दमनबाट तपाईँलाई मुक्त गर्न हामी ज्यानको बाजी राखेर जनमुक्ति सङ्घर्षमा लागेका छौँ। हामी तपाईँको दाजुबहिनी हौ। गोलीको माला, कम्बरमा सकेट बम, हातमा बन्दुक, पिठ्यौमा बन्दोबस्ती झोला, गोल्ड स्टार जुत्ता र कम्ब्याट, कसै कसैको निधारमा रातो तारा भएको रुमाल बाँधिएको हुन्थ्यो। तिनलाई हेर्दा निकै प्रभावित भएकी थिएँ। म बडो मिठो बोल्थे, दलितहरूमाथि गरिने विभेद र छुवाछुतको विरोध गर्थे। तिनको कुरा मलाई निकै घत लाग्यो। सुजाता दिदी, मायाले भनेकी थिए, एक बारको जुनी कति हेपिएर बस्नु, घरको गरिबी, सधैँको दाउरा घाँस पानी बोकिन सक्नु कामको बोझ, सधैँ समाजको छिछि र दुरदुर लाग्यो। माओवादीमा गयो भने कमसेकम योभन्दा गतिले जिन्दगी बाँचिन्छ, कसैले हेप्दैन, सबै डराउँछन्। यस्तै सोचेर एक दिन म तिनैसँग हिँडेँ। 16 वर्षकी थिएँ त्यतिखेर। पहिलोपल्ट कम्ब्याट लगाएर बन्दुक बोकेर आफूलाई ऐनामा हेर्दा लागेको थियो, संसार मेरा खुट्टा मुन्तिर छ। मैले हावामा मुठी उज्याएर भनेकी थिएँ, म पनि जनताको मुक्तिको लडाइँमा सामेल भएँ। मायाको कुरा सुन्दै गर्दा मलाई लाग्यो, जीवनमा मान्छेसँग कहिलेकाहीँ कति निर्दयी छनौटहरू बाँकी रहन्छन्। जतातिर फर्के पनि भिर, जतातिर हेरे पनि आगो। आफूले जनवादी बिहे गरेको केटासँग राति एउटा घरमा बास बसेका बेला आर्मी गस्तीमा त्यहीँ आइपुगेछ। घरबेटी आमाको लुगा फेरि छ उसले, परिवारकै मान्छे हो भनेर बाँची छ ऊ त। आर्मीको घेरा तोडेर भाग्न खोज्दा कमरेड पुष्प चाहिँ गोलीको शिकार भएछ। जुनेली रात थियो, आफ्नै अघिल्तिर आँगनमा पुष्प रक्ताम्य भएर छटपटाइराखेको थियो। मैले नचिने चाहिँ गर्नु पर्यो। उसका हात समात्न जान पनि सकिनँ म, उसको छातीमा घोप्टिएर रुन पनि सकिनँ। कति क्रूर क्षण थियो दिदी त्यो। त्यतिखेर मेरो मनको हुरी बतास कसरी बताउँ म। त्यसपछि मलाई युद्ध गर्ने रहर भएन। ऊ मेरै अगाडि छटपटाएर मर्यो। सिपाहीहरूले जमिन खोस्रेर पुरिदिए। ती हिँडेपछि पनि मैले त्यो ठाउँ खोस्रेर पुष्पलाई अन्तिम विदाई भन्न सकिनँ। माओवादी छोडेर माया एक दिन चुपचाप काठमाडौँ आइछ। घर गयो भने आर्मीले समय हाल्थ्यो, लुकेर यहाँ आएँ। ठमेलमा एउटा होटलमा भाँडा माझेर गुजारा चलाइरहेकी थिएँ, कसैले छुस्की लगाइदिएछ। छोरी माओवादी भएदेखि नै उसको बाबु मानबिरेलाई आर्मीले दुःख दिन थालेछ। मानबिरे गाउँलेका निम्ति फलामका हँसिया, कोदाली आदि हतियार बनाएर जीविका गर्थ्यो रे। फलाम तताउने गोल पार्न र हतियारका बिँड काट्न आर्मीको आँखा छलेर ऊ राति जङ्गल जाने गर्थ्यो रे। छोरीसँग साठगाँट गरेको, माओवादीका निम्ति हतियार बनाएको भनेर उसलाई एक रात आर्मीले पछ्याउँदै जङ्गलमै गोली हानेछ। घरमा घुसेर आमालाई बलात्कार गरेछ। पातकीहरू रोएकी थिए माया। माओवादीले हतियार बनाइदिन निकै दबाव दिएका थिए, तर बा मान्नु भएको थिएन। मलाई माओवादी बनाएकोमा उहाँलाई उनीहरूसँग रिस थियो, तैपनि उहाँलाई आर्मीले छोडेन, मारी छोडे दुष्टहरूले। यतिखेर आमा र बहिनीहरू कहाँ छन् थाहा छैन दिदी। एक महिना बितिसक्यो, मायालाई ल्याएका छैनन्। ऊ मरि या जिउँदै छ त्यो पनि थाहा छैन। अस्पताल लग्दा लग्दै मरि भनेर यहाँ खासखुस पनि चलेको थियो। मरेकै बरु सुख पायो होली त्यसले। उसका निम्ति बाँच्नु र मर्नुका बीच खासै भिन्नता थिएन। मलाई यातना दिने क्रम भने रोकिएको छैन। हुन त मबाट खोजेका सूचना प्राप्त हुन सक्दैनन् भन्ने यिनीहरूलाई यतिखेरसम्म प्रष्टै भइसकेको हुनुपर्छ। तैपनि अर्कालाई पीडा दिएर आनन्द लिने स्वभाव भइसकेको छ यिनको। के मात्रै गरेनन् यिनले मलाई, चिसो पानीको ड्रममा डुबाएनन् कि, करेन्ट लगाएनन् कि, हात गोडाका औँलामा पिन खोचेनन् कि। अब त जति पिटे पनि नदुख्ने भएको छ मेरो शरीर, जस्तै पीडा देखे पनि मन नहल्ने भएको छ। यस्तो अवस्थालाई के भन्छन् म जान्दिनँ। यो आतंकको छायामा भने लागिरहेछ मलाई एक प्रकारको बोधि ज्ञान भएको छ। जीवनमा मलाई नपुग्दो केही थिएन र सकौँसम्म जनता चुसेर मोटाएको शासक वंशसँग जोडिएकै थिएँ। त्यसमाथि काम गरिरहेको एनजिओले मनज्ञ पैसा दिन्थ्यो। यद्यपि कुनै चुनौती नभएको यस काममा मलाई रस लाग्न छोडिसकेको थियो। जागिर छोड्ने विचार गर्दै थिएँ, आर्मीले समाएर यहाँ ल्यायो। जीवनमा गर्ने के हो र पुग्ने कहाँ हो भन्ने अस्पष्टताले आक्रान्त भएको यो बेला सन्तुष्टि खोज्न म काठमाडौँमा भएका पुराना साथीहरूसँग डिस्को र पबमा समय बिताउन थालेकी थिएँ। साथीहरू रक्सी र लागू पदार्थका अम्बली भए पनि किन हो, मलाई त्यसको बानी भने परेन। ममासँग मेरो कुरा नमिल्नुका थुप्रै कारण थिए। पछिल्लो समयमा रातभरि हिँड्ने र दिनभरि सुत्ने मेरो दिनचर्याका कारण घरमा झन बढी खटपट हुन थालेको थियो। यथार्थमा मलाई मुलुकका राजनीतिक गतिविधि लगायत यहाँ मान्छेले भोगेका समस्याका बारेमा खासै थाहा थिएन, मतलब पनि थिएन। नेताहरूलाई निरपेक्ष गाली गरेर आफ्नो नागरिक दायित्व सकिएको ठान्ने सम्भ्रान्त परिवारका आम सदस्यहरूकै जस्तो मानसिकता मेरो पनि थियो। पछिल्लो समयमा केही कुरा मुक्तिबाट थाहा पाएकी थिएँ। ऊ कसरी माओवादी बन्यो, कसरी त्यहाँबाट उम्केर आयो भनेर सुनाएको थियो। त्यो सुन्दा मलाई अचम्म त लागेको थियो, तर त्यसलाई त्यति गम्भीरताले लिइनँ। उल्टै माओवादी भनेर जिस्काउँथेँ उसलाई। आफ्नै निम्ति मात्र सोच्ने बाँच्ने अलमस्त अल्लाह र एक प्रकारले गैर जिम्मेवार केटी थिएँ म। यतिखेर भने मान्छेका पीडाको साक्षी भएकी छु, केही बुझ्ने भएकी छु जस्तो लागिरहेछ। घरिघरि सोध्छु बरु म माओवादी नै भएकी भए मैले भोगेको यो पीडाको अर्थ हुन्थ्यो। आफूले मानेको कुनै असल नियत र उद्देश्यमा लाग्दा मैले यातना पाइरहेको छु भन्ने अनुभूतिले मलाई सन्तुष्टि त मिल्थ्यो। मैले पाइरहेको सजाय पुरै व्यवहारिसे भएको छ यतिखेर, त्यसलाई कुनै हिसाबले पनि स्वीकार्न सकिरहेकी छैन। यो बोधले मलाई अझ बढी पीडा दिने गरेको छ। कमसेकम मसँग यी सिपाहीसँग लुकाउनु पर्ने केही कुरा भइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ अचेल। मेरो भन्दा अर्थपूर्ण जीवन बरु मायाको थियो, जडभरत पाएकी छु म। मैले अचेल बयान दिने, ममाथि दुर्वाच्य बोल्ने, मलाई यातना दिने सिपाहीहरूसँग प्रतिकार गर्न पुरै छाडिदिएको छु। म बोल्दिनँ, केवल हेरिरहन्छु र सुनिरहन्छु। तिनले जे भन्छन् त्यही गरिदिन्छु। केही दिन भयो म प्रति सिपाहीहरूको व्यवहार फेरिएको छ। अचम्म मानेर हेर्छन्, मनपरि बोल्न पिट्न छोडेका छन्। हिजो त्यो असल सिपाहीले मलाई डोराएर हिँड्दा मैले यसको कारण सोधेकी थिएँ। माया र मुक्तिका बारेमा पनि सोधेँ। उसले बिस्तारै भनेको थियो, माया त अस्पताल पनि जिउँदै पुगी पुगिन थाहा छैन। त्यो केटालाई चाहिँ उहिले शिवपुरी लगेका हुन्, जङ्गलमा लगेर मारे जस्तो लागेको छ। ऊ त माओवादी नै हो नि, त्यसैले पो तपाईँलाई यत्रो दुःख दिएका। अलि अस्तिसम्म त तपाईँलाई कसैले चिनेन। यहाँ एकैपल्ट माथिबाट छोड्नु भनेर गोप्य आदेश आएको थियो। हाकिमहरू निकै सतर्क भएका छन्। म छक्क परे। माथिबाट पटक पटक सोध्ने हुँदा भूपाल जरसापले तपाईँलाई हाम्रो गढमा ल्याएकै छैन भनेर ढाँटेको छ अरे। दरबारको धेरै नजिकको मान्छे हो भूपाल। तपाईँको मामाले नेताहरूसँग मिलेमतो गरेर उसको प्रमोसनमा अन्याय गरेको छ भन्छ ऊ। हाम्रो गढ प्रमुख करसाब नवीन गढखडका भूपाल जरसापको आफ्नै बहिनी चाहिँ हो। तपाईँलाई खोज्न भोलि पर्सि नै आइसिआरसी आउने हल्ला छ। तपाईँले आफ्नो नाम ढाँट्नु भएकोले पनि उनीहरूलाई सजिलो भएछ। अब चाहिँ तपाईँलाई यहाँबाट हटाउँछन् होला, सतर्क हुनुहोला। मुमाले मलाई खोज्न कुनै कसर छाडिबक्सिन्न भन्ने मलाई थाहा थियो। मामाहरू आर्मीमै थिए तर मुक्तिलाई फसाएर आफू निस्कन कसरी सक्थेँ र म। मुमाको नामको सुविधा लिएर निस्कन पनि मलाई मन्जुर थिएन। त्यसैले त मैले घरको परिचय ढाँटेकी थिएँ, नाम समेत ढाँटेकी थिएँ। नम्रता खड्का हुँ म, काभ्रे जन्मघर हो, चोभारमा बस्छु, कोही छैन मेरो, एक्लै छु। मुक्तिको कुरा सुनेर म भित्रको केही अंश मरेझै भएको थियो त्यतिखेर। कुनै बेला मुक्ति माओवादी थियो भन्ने मलाई थाहा थियो, तर माओवादी हुनुको मूल्य कति चर्को हुन्छ भन्ने चाहिँ मलाई थाहा थिएन। त्यो दुःखी केटो जुन नियतिमा पुगेको भए पनि त्यसको जिम्मेवार म हुँ। मेरै कारणले ऊ यस कालकोठरीमा आइपुगेको हो। गहिरो अपराध बोध भएको थियो मलाई त्यसपछि। लागिरहेछ म बाँचुन्जेल यो अपराध भाव म भित्र बाँचिरहनेछ। मलाई माफ गर मुक्ति, मेरो आँखाबाट आँसु झरेको थियो। तिमी निर्दोष रहेछौ, आज हामी छोड्दैछौ तिमीलाई। बिहानै मलाई सानो अफिस जस्तो कोठामा ल्याएका थिए। मैले त्यस मेजरलाई उग्र घृणाले हेरिरहेँ। मैले त भनेकै थिएँ म निर्दोष छु, तर यदि म निर्दोष थिएँ भनेर तिमीहरूले पनि मान्यौ भने आजसम्म ममाथि तिमीहरूले गरेका अपराधको हिसाब के हुन्छ? कसले दिन्छ मलाई त्यसको क्षतिपूर्ति? गर्जे म, कहाँ छ मेरो साथी मुक्ति? हामी यहाँसँगै आएका थियौँ, म एक्लै निस्कन्न। म एकछिन अल्मलियो मेजर, बिस्तारै भन्यो। ऊ यहाँबाट अन्त्य चलान भयो, हामीलाई केही थाहा छैन उसको बारेमा। शान्त र शिथिल भइसक्यो कि मलाई, कहाँबाट शक्ति आयो थाहा छैन। कसलाई थाहा छ त मेरो स्वर चर्को भयो। मेजर निस्केर जाँदै गर्दा म क्रोधले चिच्चाएँ। मैले सधैँ म माओवादी होइन भन्दा तिमीहरूले पत्याएनौ, आज कान खोलेर सुन, म माओवादी नै हुँ, के गर्न सक्छौ गर। यसो भन्दा मलाई आफूले मुक्तिको थोरै भए पनि ऋण चुक्ता गरेको अनुभव भयो। जङ्गली केटी, मिठो मुखले बोलेको पचेन होइन? मेजर ढोकाबाट फर्केर आयो र जम्मेर दुई थप्पड लगायो। सन्तुलन गुम्दा म डले, भुइँमा नराम्ररी बजारिएँ। रन्थन्यकी थिएँ, अबेलासम्म भुइँमै लडिरहँदा पनि कोही उठाउन आएन। मेजरले सिपाहीलाई बाहिरबाट ढोका लगाउन अराएको चाहिँ सुनिरहेथेँ। निकै बेरपछि एउटा सिपाही आएर केही लुगा र एकजोर थोत्रो चप्पल दियो। कसैको पुरानो कुर्ता सुरुवाल रहेछ, पुरानो भए पनि सफा थियो, मायाको हो कि। यो लगाएर तयार भएर बस्नुहोस्, आज पठाउने रे। ऊ हतगडी खोलिदिएर निस्क्यो र फेरि बाहिरबाट ढोका लगायो। ढोकाको भित्रबाट लगाउने चुकुल रहेनछ। मैले हत्तपत्त लुगा फेरेँ। लगाएका लुगा सबै चित्रा भएका थिए। शरीर शून्य र ओभरकोटको टाक लगाउन मिल्दैन थियो। आएदेखि ननुहाएको, परसर्दा लगाएकै लुगामा बस्नुपर्दा गनाएर खपिन सक्नु भइसकेको थियो। महिलाहरूलाई राखेको हलमा सबैको यही हालत थियो, न फेर्ने कपडा न धुने व्यवस्था। यस्तो बेलामा लाग्थ्यो छोरो भएको भए यो थप समस्या त बेहोर्नु पर्दैन थियो। तीन महिनापछि अर्को लुगा लगाउँदा शरीर अर्कै जस्तो भइरहेथ्यो। फेरिका लुगा पोको पारेर एउटा कुनामा राखेँ। ओभरकोट चाहिँ लगाएर टुक्रुक्क बसिरहेँ। मन एक तमासको भइरह्यो। अगाडिको बाटामा कुन नियतिले पर्खेर बसेको छ कुन्नी? मनमा छुट्न लागेको खुसीभन्दा आतंक बढी थियो। यतिका दिनसम्म सँगै बसेका हल्का बन्दीहरूसँग गएँ भन्न पनि नपाउने भए। ढोका खुल्दा बाहिर घाम मलिनो भइसकेको थियो। अपराह्नको पाँच जति बजेको थियो कि कोठामा पसेको सिपाहीले आँखामा पट्टी बाँधिदियो र दुवै हात पछि लागेर दुख्ने गरी कसिदियो। बाहिर निस्केपछि गाडीमा तानेर उकालेका थिए। गाडी सायद डेढ घन्टा जति हिँड्यो होला, कोही बोलेको थिएन। त्यसपछि भने घ्याच्च रोकियो। ओह्राल यसलाई, त्यही दुष्ट हवलदारको स्वर थियो। सुनेर मनभित्रसम्म चिसो भयो। चारैतिर सुनसान लाग्थ्यो। झ्याउकिरी कराए जस्तो आवाज चाहिँ व्याप्त थियो। गाडीबाट ओह्रालेर बडो निर्दयतापूर्वक पाखुरामा समातेर घिसार्दै सिपाहीहरूले निकै हिँडाए। बाटो अप्ठ्यारो थियो, उबड खाबड। ठेस लागेर खुट्टा मरन्त गरी दुखिरहेथे। जङ्गल जङ्गल हिँडाएका थिए। गरे आधा घन्टा जति हिँडेपछि त्यही हलदार बोल्यो, अब यहीँ मरोस् छौडी, फर्क सबै। तत्कालै अर्को स्वर सुनियो, यस्तो खाइलाग्दो शिकार जुठो नहाली त्यसै छोड्नु साहब, कसले थाहा पाउँछ र? यतिका दिन सेवा गरियो म हिसाबको, हामीले पनि त केही पाउनु पर्यो। सिपाहीहरूको अट्टहासले म त्रस्त भएँ। रक्सीको गन्ध आइरहेथ्यो, सायद ब्यारेकबाटै बोकेर आएका हुँदा। हो सही कुरा, अरूले पनि सही थापे। दौडन खोजे, गङ्गटाले जस्तै च्याप्प समाए एउटा सिपाहीले। बडो अश्लील तरिकाले, बडो निर्ममतापूर्वक म सकि नसकी चाहे, यो छोड दे, आगोमा कहाँ हातल्नु? यसकी आमा छ नि यो रणचण्डी, जहाँ पनि पुग्छे हामी सबलाई गोली ठोकाउँछ त्यसले। तिनीहरू मध्येकै कसैले भन्यो, कसले ठोकाउने गोली? त त्यसको दलाल होस्। हवलदार त्यो सिपाहीमाथि खनिएको थियो। केही छिन फेरि किच्याउँदै हिँडाए, केही छिन सिँढी चढेको जस्तो लाग्छ। त्यसपछि आँखाको पट्टी खोलिदिएका थिए। देखेँ छानो नभएको भत्केको पार्टीभित्र छु। बाहिर चारैतिर घना जङ्गल छ, साँस परेको छ। अघिल्तिर बाटो सेकेर उभिएका राक्षस जस्ता चारजना सिपाही छन्। ती बर्दीमै छन्। तिनका आँखाको उग्र जङ्गली भोक देखेपछि आतंकित भएर कराउँदै बाहिर निस्कने बाटो खोज्दै दौडे कि मलाई समातेर भुइँमा लडाएकोसम्म थाहा छ। केही बेर लडखडाउँदै रुँदै हिँडेको जस्तो पनि लाग्छ। त्यसपछि भने मलाई केही सम्झना छैन। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन शारदा शर्माको उपन्यास तापको पाँचौं श्रृङ्खला वाचन हो। यसको छैठौं श्रृङ्खला लिएर अर्को साता आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे श्रुति सम्वेकबाट बिदा हुन्छौं। नमस्कार, शुभरात्री।